पाकिस्तान में इस रात के 8, भारत में 8:30 और यहां हमारे स्टूडियोज की घड़ियों में दिन के 11 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूं खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। अमरीका में 3 नवंबर को होने वाले सदारती इंतखाब में महज चंद रोज बाकी रह गए हैं। सदर ट्रंप शिमाल मशरकी रियासतों न्यू हैम्पशायर और मेन का रुख कर रहे हैं। मस्कुरा दोनों रियासतों में सदर ट्रंप और जो बाइडन में कांटे का मुकाबला होने की तवक्को है। सदर डोनाल्ड ट्रंप ने हफ्ते को 3 रियासतों में इंतखाबी रैलियों से खिताब किया, जबकि डेमोक्रेटिक उम्मीदवार जो बाइडन ने रियासत पेंसिल्वेनिया में डेरे डाल रखे हैं। कोरोना वायरस के बाइस इस मरतबा इंतखाबी मुहिम मुख्तलिफ अंदाज में जारी है। इतवार के रोज सदर ट्रंप ने ज्यादातर हवाई अड्डों के हैंगर्स में वोटरों से खिताब किया, जबकि जो बाइडन ने ज्यादातर वर्चुअल अंदाज में खिताब करने को तरजीह दी। नायब सदर पेंस ने भी इतवार के रोज कैंस्टन और नॉर्थ कैरोलिना में रैलियों से खिताब किया। डेमोक्रेटिक पार्टी की तरफ से नायब सदारत की उम्मीदवार कमला हैरिस मिशिगन, डिट्रॉयट, ट्रॉय और पोर्टियक में इंतखाबी रैलियों से खिताब कर रही थीं। इंतखाब से चंद रोज कबल वोट डालने की सहूलत इस्तेमाल करते हुए अब तक 5,80,00,000 वोटर अपना हक रायदेही इस्तेमाल कर चुके हैं। इनमें से 2/3 ने डाक के जरिए वोट कास्ट किया है। वक्त से कबल वोट कास्ट करने वाले बहुत से अमरीकियों का कहना था कि उन्होंने वक्त से पहले वोट डालने का इंतखाब इसलिए किया है ताकि वो कोरोना वायरस के असरात से बचने के लिए मजमे की सूरत में एक दूसरे के करीब आने से गुरेज करें। पाकिस्तान ने फ्रांस में गुस्ताखाना खाकों की इशात और फ्रांसीसी सदर के बयान पर पाकिस्तान मुतायन फ्रांसीसी सफीर को दफ्तर खारजा तलब करके शदीद एहतजाज किया है, जबकि वज़ीर-ए-आज़म पाकिस्तान इमरान खान ने फेसबुक के सरबराह मार्क ज़करबर्ग को खत लिखकर कहा है कि वो अपने सोशल मीडिया प्लेटफॉर्म से इस्लाम मुखालिफ मवाद हटाएं और ऐसा इस्लामोफोबिक मवाद शाया करने पर पाबंदी आयद करें। फ्रांस के सदर इमानुएल मैक्रॉन के इस्लाम से मुतालिक बयान पर तुर्क सदर की जानिब से उन्हें दिमाग का इलाज करने के मशवरे के बाद फ्रांस ने एहतजाजन अपना सफीर अनकरा से वापस बुला लिया है। फ्रांस ने तुर्की के सदर के बयानात को नाकाबिले कबूल और तौहीन आमेस करार दिया है। फ्रांस और तुर्की के दरमियान हालिया महीनों में कई बैन अल-अक़वामी उमूर समेत बहुत से मसाइल पर कशीदगी पैदा हुई है। दोनों मुल्कों में ताज़ा तरीन बयानात का तबादला एक फ्रांसीसी उस्ताद के कत्ल और सदर मैक्रॉन के मुसलमानों के मुतालिक बयानात के तनाजुर में सामने आया है। खबरसा इदारे एसोसिएटेड प्रेस के मुताबिक सदर अर्दवान ने अपने फ्रांसीसी हम मनसब की जहनी हालत पर उस वक्त सवाल उठाया था जब उन्होंने मैक्रॉन के इस्लाम और मुसलमानों के मुतालिक रवैये को तनकीद का निशाना बनाया था। सामाजिक मीडिया के मारूफ प्लेटफॉर्म फेसबुक की जानिब से कायम करदा निगरानी बोर्ड ने फेसबुक और इंस्टाग्राम से मुतनाज़े मवाद हटाए जाने या इस मवाद को इन प्लेटफॉर्म पर बरकरार रखने के मामलात का जायजा लेने के लिए काम शुरू कर दिया है। फेसबुक का निगरान बोर्ड फेसबुक और इंस्टाग्राम पर शाया या पोस्ट होने वाले मवाद या किसी भी मवाद के बारे में फैसले करने का मजाज होगा कि आया इस मवाद को फेसबुक या इंस्टाग्राम पर मौजूद रहना चाहिए या उसे हटा दिया जाए। अफगानिस्तान के सूबे वर्दक के जिले निरख में अमरीकी फौज के एक फजाई हमले में 5 तालिबान हलाक हो गए हैं। यूएस फॉर ए के तर्जमान कर्नल लेगेट ने हमले की तंसीक करते हुए कहा है कि यह हमला अमरीका तालिबान अमन माहदे की खिलाफ वर्जी नहीं है। उन्होंने एक ट्वीट में लिखा कि यूएस फॉर ए ने गुजश्ता शब निरख इलाके में हदफ बनाकर हमला किया जो ANDSF के दिफा और अमरीका तालिबान अमन माहदे के मुताबिक था। उनके मुताबिक इस हमले में 5 तालिबान हलाक हुए हैं। उन्होंने कहा कि हम माहदे की खिलाफ वर्जी के इल्जाम और बेगुनाह शहरियों की हलाकत के इल्जाम को मुस्तरद करते हैं। इससे पहले तालिबान के एक तर्जमान जबीउल्ला मुजाहिद ने एक बयान में दावा किया था कि निरख जिले के दुर्रानी इलाके में अमरीकी ड्रोन हमले में 3 बच्चे हलाक हो गए हैं। अफगान फोर्सेस ने दावा किया है कि उन्होंने अमरीका के विफाकी तफ्तीशी इदारे FBI को इंतहाई मतलूब दहशतगर्दों की फहरिस्त में शामिल दहशतगर्द तंजीम अलकायदा के सीनियर लीडर अबू मोहसिन अल मसरी को हलाक कर दिया है। अफगानिस्तान के सिक्योरिटी इदारे अफगान नेशनल डायरेक्टरेट ऑफ सिक्योरिटी का हफ्ते को रात गए एक ट्वीट में कहना था कि अल मसरी को अफगान सूबे गजनी में होने वाले खसूसी ऑपरेशन के दौरान हलाक किया गया। खबरें खत्म हुई।
मजलिस मुज़ाकरा राउंड टेबल। اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ آج کا موضوع، دنیا بھر خاص طور پر پاکستان میں بریسٹ کینسر کی وجوہات، تشخیص اور علاج کی صورتحال۔ اکتوبر کا پورا مہینہ بریسٹ کینسر پر آگاہی بڑھانے کا مہینہ ہے۔ یہ مہم دنیا بھر میں اور پاکستان میں جاری ہے، تو اس مہم کے حوالے سے ہی آج کی راؤنڈ ٹیبل کا اہتمام کیا ہے ہم نے، اور ہمارے اس پروگرام میں شریک گفتگو ہوں گے یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر اور ایس او ایس پی کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی لاہور کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیما لاہور سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ ہمارے ساتھ ہیں جناب پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ اور سائبر نائف اینڈ آنکولوجی کے سربراہ اور ڈائریکٹر پروفیسر ڈاکٹر طارق محمود کراچی سے، اور ہمارے ساتھ ہیں لاہور سے گائناکولوجسٹ اور انسٹیٹیوٹ آف میڈیکل سائنسز پنجاب لاہور میں ڈاکٹر پروفیسر طیبہ وسیم، لاہور سے ہمارے ساتھ شریک گفتگو ہیں۔ اور ہمارے ساتھ ہیں ڈاکٹر فیصل مسعود، پروگرام مینیجر نان کمیونیکیبل ڈیسیزز پرائمری اینڈ سیکنڈری ہیلتھ کیئر ڈپارٹمنٹ گورنمنٹ آف پنجاب لاہور سے ہمارے ساتھ اب سے کچھ دیر کے بعد شامل ہوں گے۔ اور ہمارے ساتھ یہاں موجود ہیں واشنگٹن سے جارج ٹاؤن یونیورسٹی ہاسپٹل واشنگٹن ڈی سی کے سائبر نائف ڈپارٹمنٹ کے ٹیکنیکل شعبے کے سربراہ ڈاکٹر پروفیسر عبدالرشید۔ تو گفتگو کا آغاز کریں گے پروفیسر ڈاکٹر ارشد چیما آپ سے۔ کچھ بتائیے کہ اس وقت پاکستان میں بریسٹ کینسر کی کیا صورتحال ہے، کیا اعداد و شمار ہیں اس کے؟
ہمارے پاس چونکہ ایکوریٹ سٹیٹسٹکس تو اویلیبل نہیں ہوتی، کہ اندازے کے مطابق پاکستان میں تقریباً 1.5 لاکھ عورتوں کو نا بریسٹ کینسر ہو جاتا ہے ہر سال، اور ان میں سے آدھے سے زیادہ جو ہے اس بیماری سے فوت ہو جاتی ہے۔ جو لمحہ فکری ہے وہ یہ ہے کہ پاکستان میں جو بریسٹ کینسر ہے وہ سرجن کے پاس لیٹ پہنچتا ہے، ڈاکٹروں کے پاس لیٹ پہنچتا ہے۔ میں آپ کو مثال دوں، ہم نے جو اسٹڈیز کی ہے 70% یعنی 3/4 بریسٹ کینسر جو ہے وہ اسٹیج 3 اور اسٹیج 4 میں جو ہے نا وہ پہنچتا ہے ڈاکٹر کے پاس، ویئر جو ڈیولپ ورلڈ ہے اس میں صرف 10% کینسر ایسا ہوتا ہے جو ایڈوانس اسٹیج میں پہنچتا ہے۔
پروفیسر ڈاکٹر عبدالرشید صاحب، آپ بتائیے کہ اس وقت امریکہ میں اور ترقی یافتہ ملکوں میں بریسٹ کینسر کی کیا صورتحال ہے، اور کیا کیا طریقے استعمال ہو رہے ہیں اس کے علاج کے لیے یا ریہیب کے لیے، کون کون سی ٹیکنالوجی استعمال ہو رہی ہیں، اور کیا طریقہ ہوتا ہے اس کو ٹریٹ کرنے کا یہاں پر؟ جی ڈاکٹر عبدالرشید صاحب،
السلام علیکم۔ سب سے پہلے تو یہ ہے کہ یہ ورلڈ وائڈ اگر ہم دیکھیں کینسر میں، اگر ہم بریسٹ کو کاؤنٹ کریں تو اس وقت 2.09 بلین کے قریب ورلڈ وائڈ کیسز جو ہیں وہ ایوالو ہوئے ہیں بریسٹ کینسر، اس میں تقریباً 508,000 کے قریب ورلڈ وائڈ ڈیتھ ہو چکی ہے اب تک بریسٹ کینسر کی وجہ سے۔ فرام 2020 یو ایس اے میں الون 276,000 کے قریب نیو کیسز جو ہیں وہ ڈائگنوز ہوئے ہیں، جن میں 48,000 نان انویسو کیسز ہیں اور باقی سارے جو ہیں وہ انویسو کیسز ہیں، مین کے وہ دوسرے باڈی پارٹ میں وہ ایزیلی جا سکتے ہیں، اور اب تک جو ہے وہ 2020 میں 42,000 کے قریب کینسر ڈیتھ ہوئی ہیں، جن میں 2,000 اور مرد ازاد بریسٹ کینسر میں 520 کے قریب ڈیتھ ہو چکی ہے۔ اوور آل مورٹیلٹی ریٹ جو ہے وہ یو ایس اے ڈیولپ کنٹریز میں فرام 1990 آن ورڈ ڈیکریز ہو رہا ہے، جبکہ باقی جو ورلڈ ہے اس میں یہ انکریز ہو رہا ہے۔ اس کی وجہ یہ ہے کہ ارلی ڈیٹیکشن کی ہونے کی وجہ سے اس کو اچھے ایزیلی کنٹرول کیا جا سکتا ہے، اس کے لیے بہت سارے ٹیکنالوجیز ہیں، اس کے لیے بہت سارے ویز ہیں کہ کیسے اس کو ارلی ڈیٹیکٹ کیا جا سکتا ہے، پھر اس کے بعد اس کو ٹریٹ کیسے کیا جا سکتا ہے۔
تو ڈاکٹر ارشد چیما صاحب، آپ ہی بتائیے کہ اس کی وجوہات کیا کیا ہیں بریسٹ کینسر کی، اور خواتین کو اور بچیوں کو کیسے پتہ لگے کہ وہ بریسٹ کینسر میں مبتلا ہو چکی ہیں، کچھ علامات کا ذکر کیجئے جن سے ان کو جلد پتہ لگ جائے اور وہ جلد ڈاکٹر تک پہنچ سکیں۔
اچھا دیکھیے، جو 10% بریسٹ کینسر ہے نا، اس کے تو جینیٹک بیسز ہے، یعنی ویمن آر کیرینگ جینز ایسی ہیں جیسے بریکا 1 اور بریکا 2 جینز ہیں، جن کی وجہ سے وہ زیادہ ایٹ رسک ہے۔ وی نو کہ عورتیں جن کا زیادہ ہے وزن زیادہ ہے، دے آر ایٹ گریٹر رسک، اور जिनकी फैमिली हिस्ट्री है, यानी फर्स्ट डिग्री रिलेटिव को, मदर को या बहनों को या ग्रैंड पेरेंट्स को कैंसर हुआ है ब्रेस्ट का, उनमें ज्यादा चांस है। लेकिन हमें क्लियर कट पता नहीं है कि ब्रेस्ट कैंसर क्यों हो जाता है लोगों को, इसलिए इसको प्राइमरी प्रिवेंशन नहीं की जा सकती। उसका पैरेलल मैं आपको बताऊं, हमें पता है ओरल कैंसर जो है वो पान खाने से होता है या लंग कैंसर जो है सिगरेट पीने से होता है, ये तो क्लियर कट है ना, तो हम उसको प्राइमरी प्रिवेंशन कर सकते हैं। ब्रेस्ट कैंसर में जो चीज है, एक कॉन्सेप्ट है, उसे हम कहते हैं सेकेंडरी प्रिवेंशन। सेकेंडरी प्रिवेंशन का मतलब ये है कि मरीज जो है उसकी डायग्नोसिस अर्ली स्टेज पे हो जाए। आपने पूछा कि अलामत क्या है ब्रेस्ट, नाउ गिल्टी सारियां खतरनाक नहीं होती, लेकिन आम पेशेंट के लिए ये पता करना कि ये गिल्टी जो है ये खतरनाक है या नहीं है, वो मुमकिन नहीं है। सिर्फ केयर गिवर या डॉक्टर जो है वो एग्जामिन करके बता सकता है और ये टेस्ट करके कि ये गिल्टी खतरनाक है कि नहीं। तो पहला काम तो ये है कि हर औरत को महीने में एक दफा अपनी छाती का बजाते खुद मुआयना अपने हाथ से करना चाहिए, एक दफा, और बेहतर है कि वो मेंस साइकिल में ये काम करे। और अगर वो छाती में शीशे के सामने खड़े होकर अपना मुआयना करे और अगर उसमें कोई नावारी इरेगुलरिटी नजर आती है या कोई गिल्टी नजर आती है, तो उसको पहली फुर्सत में डॉक्टर को दिखाना चाहिए। अब हमारी सोसाइटी में शर्म की वजह से, लैक ऑफ रिसोर्सेज की वजह से, लैक ऑफ फैसिलिटीज की वजह से, औरतें ऑन द एवरेज 8 महीने से 1 साल लेती हैं डॉक्टर तक पहुंचने में, जब उन्हें पता होता है कि छाती में बिल्टी गिल्टी बन गई है। कुछ तो डिनाइल भी होती है, कुछ के पास रिसोर्सेज नहीं है, कुछ को ये पता ही नहीं है कि जाना कहाँ पे है। इसलिए हमें अवेयरनेस पैदा करने की जरूरत है कि जो ही अगर आपको गिल्टी छाती में नजर आए, फील हो, तो उसे पहली फुर्सत में विद इन 1 वीक उसे डॉक्टर को मिलना जरूरी है।
ठीक।
और अगर कोई शर्म और या का मसला है, तो इस वक्त फॉर्चुनेटली पाकिस्तान में बहुत सारी फीमेल डॉक्टर्स हम बना रहे हैं। किंग एडवर्ड में मेरी 70% स्टूडेंट्स जो थी वो फीमेल डॉक्टर्स थी, तो अब तो ये भी मसला कोई नहीं है जी कि वो शर्म की वजह से मेल डॉक्टर को नहीं दिखाया, तो फीमेल डॉक्टर को दिखाएं, डॉक्टर को तो दिखाए जाके प्लीज जो है।
तो शुक्रिया डॉक्टर अरशद चीमा साहब, आप हमारे साथ रहिए। अब हम गुफ्तगू में शामिल करेंगे डॉक्टर तारिक महमूद को, जो इस वक्त हमारे साथ टेलीफोन पर मौजूद हैं कराची से। डॉक्टर तारिक महमूद साहब, आप बताइए कि अलामत कुछ और भी ऐसी अलामत हैं जो इसके अलावा हैं जो कि डॉक्टर अरशद चीमा साहब ने बताई?
देखिये, सबसे पहले तो वही है जैसे डॉक्टर साहब ने बताया कि सेल्फ एग्जामिनेशन, अपने ब्रेस्ट को खुद चेक करने से बेहतर और कोई अर्ली डायग्नोसिस का तरीका नहीं है। औरतों को हमें एजुकेट करना है, उनको ये तालीम तरबियत देनी है कि भाई छाती का कैंसर जो है अगर ठीक स्टेज पे डायग्नोज हो जाए तो 100% इलाज ठीक हो जाता है, इंसान ठीक हो जाता है, और अगर बढ़ जाए तो फिर उसमें जानलेवा साबित होता है। अगर इसकी अवेयरनेस पूरे मासेस को दी जा सके, खास तौर पे शहरों के अलावा देहातों के अंदर भी अगर हम लोगों को ये इंफॉर्मेशन एजुकेशन दे दें, तो काफी हद तक हमारे पास पॉसिबिलिटी है कि हम अर्ली डिजीज को पिक कर सके। एक्चुअली या बदकिस्मती से पाकिस्तान या किसी भी डेवलपिंग वर्ल्ड के अंदर ब्रेस्ट स्क्रीनिंग प्रोग्राम ना है, और ना ही जितनी एक पॉपुलेशन आप इंडिया या पाकिस्तान जैसे मुल्क की जब बात करते हैं, इवन बाकी अदर ये डेवलपिंग कंट्रीज की, तो उसके लिए जो रिसोर्सेज चाहिए वो एग्जिस्टिंग बजट के अंदर नामुमकिन है। मतलब मुश्किल नहीं, नामुमकिन है कि आप इतनी मेमोग्राफी की मशीनें लगाएं कि आप एक अच्छा ब्रेस्ट स्क्रीनिंग प्रोग्राम शुरू कर सके। वेस्ट के अंदर जो डॉक्टर साहब जैसे बता रहे थे कि 10%, तो उसमें इशू ये है कि वो एक तो लोगों को उन्होंने एजुकेट किया है, दूसरा वहां ब्रेस्ट स्क्रीनिंग प्रोग्राम होते जो नेशनल लेवल पे कंडक्ट किए जाते हैं, नेशनल लेवल पे उनकी रजिस्ट्री होती है, और एक पूरी एक सीरियस एफर्ट है अर्ली ब्रेस्ट कैंसर की डिटेक्शन के लिए। हमारे मुल्क के अंदर अगर हम मेमोग्राफी की मशीनें गिने तो आई थिंक 100 के अराउंड नंबर होगा, ठीक है, जब तक इस पॉपुलेशन के लिए थाउजेंड्स के अंदर ये नंबर का जरूरत है हमें अर्ली ब्रेस्ट कैंसर के डिटेक्शन के लिए। तो हमारा जो तरीका जो सक्सेसफुल हो सकता है वो यही हो सकता है कि हम औरतों को एजुकेट करें कि जिस औरत को भी जब भी कोई गुठली महसूस हो तो एटलीस्ट वो डॉक्टर तक जाए। अब डॉक्टर तक जाने के बाद वो नंबर स्टेट वही आ जाता है कि अब जब हम देखेंगे कि अवेलेबिलिटी ऑफ इक्विपमेंट, तो बदकिस्मती से आज भी हमारे पास अवेलेबिलिटी ऑफ इक्विपमेंट अक्रॉस पाकिस्तान नहीं है, बड़े शहरों के अंदर है। बड़े शहरों के अंदर भी वो बहुत कम जगह है जहां हम कहें कि वो एक क्वालिटी इक्विपमेंट है जो अर्ली कैंसर को डिटेक्ट कर सकता है। बदकिस्मती से ऐसा इक्विपमेंट अभी भी यहाँ शहरों में मौजूद है जो क्लिनिक्स या हॉस्पिटल्स के अंदर लगा हुआ है कि जिनके अंदर ये कैपेबिलिटी नहीं है कि वो अच्छी तरीके से अर्ली कैंसर को डायग्नोज कर सके। तो हर फील्ड में काम करने की जरूरत है, टीम को एजुकेट करने की जरूरत है। एट द सेम टाइम ये गवर्नमेंट के फंड से नहीं होने वाला। आई कैन बेट ऑन दिस कि जो गवर्नमेंट की फंडिंग के पिछले हम 70-72 साल का बजट का जायजा लें और उसके बाद आगे को देखें, तो इसके अंदर जब तक पब्लिक सिविल सोसाइटी साथ नहीं मिलेगी तो ये टारगेट अचीव नहीं हो सकता। आज भी पब्लिक सेक्टर या प्राइवेट सेक्टर के अंदर भी जो अच्छे डॉक्टर्स हैं उनके पास बहुत लंबी वेटिंग लिस्ट होती है। मरीज डायग्नोज हो जाए तो उसके इलाज के लिए अभी भी कहते हैं 2-4 महीने बाद आए, तो क्योंकि
उसकी तारिक भाई उसमें जो मेन इश्यू है वो ये है कि हमने वन विंडो ऑपरेशन नहीं बनाए कैंसर के मरीजों के लिए, हमने कंप्रीहेंसिव कैंसर सेंटर्स नहीं बनाए जिनमें एक ही छत के नीचे हम सारी फैसिलिटी प्रोड्यूस कर सके मरीज के लिए।
पहला स्टेप जैसे तशखीस का है, तशखीस के लिए मरीज के एंड पे ये जिम्मेदारी है कि वो जल्दी अपने आप को पेश करे, प्रेजेंट करे, लेकिन उसके बाद रिस्पॉन्सिबिलिटी सबकी आ जाती है, हुकूमत की भी, सिविल सोसाइटी की भी, उन लोगों की कि जिनको अल्लाह पाक ने ये तौफीक दी है कि वो लोगों के लिए कुछ कर सकते हैं, तो सब मिलके इसके लिए इक्विपमेंट फॉर डायग्नोसिस और उसके बाद थिएटर की फैसिलिटी, सर्जन की फैसिलिटी, ये सब चीजें। और फिर उसके बाद एक बहुत बड़ी चीज आती है उनके जो जिनमें बदकिस्मत लोगों में जिनमें कैंसर डायग्नोज हो जाता है उनको सर्जरी भी करानी है, रेडियोथेरेपी भी करानी है, कीमोथेरेपी भी करानी है, जो कि अगेन एक बहुत बड़ा एक्सपेंस है।
गुफ्तगू में शामिल करते हैं प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा को। तैयबा वसीम साहबा, आप प्रोफेसर हैं, आप पढ़ाती भी हैं, और यहाँ पर आपके जो हॉस्पिटल में कितना रेशो है, कितनी खवातीन आ जाती हैं इलाज के लिए?
हमारी बस खवातीन बहुत फ्रीक्वेंट आती हैं, और जो ज्यादातर मतलब हम लोग ने अपना ब्रेस्ट क्लिनिक बनाया हुआ है सर्विसेज में, जो हम चूंकि प्रेगनेंसी वाली जितनी खवातीन हैं और जो उनके साथ भी होती हैं हम उनको ऑफर करते हैं स्क्रीनिंग, और उनसे हम चेकअप के लिए उनकी ब्रेस्ट के एग्जामिनेशन करते हैं और उनको सिखाते भी हैं ब्रेस्ट सेल्फ ब्रेस्ट एग्जामिनेशन, और अवेयरनेस भी क्रिएट करने की कोशिश करते हैं, उनको बताते हैं। लेकिन जो हमारा बेसिकली जो जब भी जरा भी पेशेंट ऐसे होते हैं फिर हम जो एडवांस स्टेज वाले पेशेंट्स हैं वो सारे हम सर्जिकल डिपार्टमेंट में भेज देते हैं, क्योंकि वही फिर ब्रेस्ट की सर्जरी करते हैं, वो लंपेक्टमी करनी है या ब्रेस्ट की रिकंस्ट्रक्शन करनी है तो वो लोग उसमें करते हैं। और हमारा तो मतलब जैसे अगर आप देखें तो सर्जिकल डिपार्टमेंट में तो मतलब हर लिस्ट पे हर दूसरे मतलब यानी हर 10वां मरीज जो है ना उसके ब्रेस्ट का प्रॉब्लम उसको होता है और ब्रेस्ट कैंसर के साथ वो आता है।
तो बेहद शुक्रिया प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा, हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक लेते हैं, ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल में हूँ यास्मीन जमील। आज हम बात कर रहे हैं ब्रेस्ट कैंसर के बारे में, पाकिस्तान और दुनिया भर में इसकी सूरत हाल के बारे में, और इसके इलाज, इसकी तशखीस और इससे बचने के तरीकों के बारे में। गुफ्तगू में अब हम एक बार फिर शामिल करते हैं प्रोफेसर डॉक्टर अरशद चीमा को। प्रोफेसर डॉक्टर अरशद चीमा साहब, ये बताइए कि इस वक्त पाकिस्तान में ब्रेस्ट कैंसर के इलाज के लिए जो तरीके हैं वो कौन कौन से तरीके हैं जो इस्तेमाल हो रहे हैं और जो अवेलेबल हैं?
कैंसर है उसको ट्रीट करने के 3 तरीके हैं हमारे पास। एक तो है कि ऑपरेशन करके हम काट के निकाल दें, अर्ली स्टेज में तो ये बड़ा इफेक्टिव तरीका है। और दूसरा तरीका ये है कि हम मरीज को रेडिएशन दें और फिर कीमोथेरापी दें. कीमोथेरापी और रेडिएशन जो है दे ऐड अबाउट 10% ईच टू द क्योर. 60% जो है ना वो थ्रस्ट वो सर्जरी का क्योर में. लेकिन ये तीनों जो अपना मोडेलिटीज है ये कम्प्लीमेंट्री है टू द ईच अदर. ये नहीं कि हम एक ही इनमें से अडॉप्ट करें. अब बात किस्मती से पाकिस्तान में सर्जरी के तो काफी सारे सेंटर्स अवेलेबल है लेकिन रेडियोथेरापी के सेंटर्स बहुत कम है. लाहौर एक बहुत बड़ा शहर है, पाकिस्तान का सेकंड बिगेस्ट सिटी है. पब्लिक सेक्टर में सिर्फ एक लीनियर एक्सेलरेटर अवेलेबल है. लीनियर एक्सेलरेटर वो मशीन होती है जिससे आप रेडियोथेरापी देते हैं. पब्लिक प्राइवेट सेक्टर में है, एक शौकत खाने में भी अवेलेबल है और भी एक दो जगहों पे, लेकिन पब्लिक सेक्टर में सिर्फ एक मशीन अवेलेबल है बहुत सारे मरीजों को रेडियोथेरापी देने के लिए. कीमोथेरापी की फैसिलिटीज भी जो है वो कंसंट्रेटेड नहीं है एक दो जगहों पे. उसके लिए भी मरीज को मुख्तलिफ जगहों पे जाना पड़ता है. सर्जरी कहीं करवाता है मरीज, कीमोथेरापी दूसरी जगह पे होती है. दे आर नॉट इंटेग्रेटेड, उनको एक जगह होने की जरूरत है.
तो ये कितने अरसे में, हमारे सुनने वालों को बताइए खासतौर पर खवातीन को, एक कैंसर कितने अरसे में डेवलप हो जाता है? और आप ये कह रहे हैं कि वो अर्ली डायग्नोसिस बहुत जरूरी है, तो कैसे वो जल्दी?
देखिए जो रेट ऑफ ग्रोथ है ना कैंसर का वो तो वेरिएबल होता है. कुछ कैंसर जो है उनको तो सालों लगते हैं बनने में, कुछ कैंसर जो है वो महीनों में स्प्रेड कर जाते हैं. क्योंकि हमें कोई पता नहीं है कि वो कौन सा कैंसर अर्ली स्प्रेड कर देगा, इसलिए बेस्ट ये है कि जब पहला सिम्टम भी हो या पहली दफा पता लगे किसी औरत को कि उसकी छाती में खुलती है, उसको फौरी तौर पर डॉक्टर को मिलना चाहिए अगले हफ्ते के अंदर. डॉक्टर सबसे पहले करते हैं टू फाइंड आउट कि ये वाकई कैंसर है कि नहीं, और फिर उसकी स्टेज करते हैं, एक्सटेंट ऑफ डिजीज स्टेज करते हैं. क्योंकि फर्दर मैनेजमेंट इस पे डिपेंडेंट है कि मरीज किस स्टेज पे आया आपके पास. देखिए ना, स्टेज फोर का मरीज है उसकी छाती काटने का कोई फायदा नहीं है क्योंकि वो उसका स्प्रेड हुआ हुआ है फेफड़ों तक या लिवर तक कैंसर. उसको तो कीमोथेरापी टू स्टार्ट विद, पहली डे कीमोथेरापी हम शुरू करते हैं और उसका सर्वाइवल जो है मैंने जैसे पहले बताया सिर्फ 25% 5 ईयर सर्वाइवल है अगर स्टेज फोर का मरीज आ जाता है. 20 या 25% वो भी बेस्ट केयर में. अगर स्टेज वन का मरीज आ जाता है तो जैसे डॉक्टर तारिक ने अभी बात की 100% सर्वाइवल भी हो सकता है.
दोबारा होने के चांसेस कितने होते हैं?
देखे रिकरेंस जो है ना वो किसी भी ट्यूमर में हो सकती है. कैंसर ब्रेस्ट के अलावा बाकी के ट्यूमर में भी रिकरेंस हो सकती है. रिकरेंस जो होती है या तो लोकल उस जगह पे होती है जहां पे आपने ऑपरेशन किया हुआ है, या फिर वो रिकरेंस होती है डिस्टेंट डिजीज की. जैसे आपने तो छाती का ऑपरेशन किया तो मरीज की लिवर में या लंग में जो है या बोन में मेटास्टेसिस जो है बाद में डेवलप होगी. वो होती पहले ही स्प्रेड है, आपके ऑपरेशन से पहले स्प्रेड हो गया होता है लेकिन आपको नजर नहीं आ रहा होता. सो रिकरेंस हर कैंसर में हो सकती है, ब्रेस्ट कैंसर में भी हो सकती है.
तो कितना वक्त लग जाता है आमतौर पर, किस किस स्टेज पर कितना कितना वक्त लग सकता है इलाज पर?
देखिए जो सर्जरी है वो तो आप विद इन 3 or 4 days कंप्लीट कर सकते हैं. सवा दो महीना रेडिएशन में लगता है, 4 से 5 महीने जो है आपको कीमोथेरापी में लग जाते हैं. और फिर हार्मोन थेरापी है उन कैंसर्स के लिए जो हार्मोन डिपेंडेंट है, जो ERPR पॉजिटिव है, वो आपको 5 साल के लिए देनी पड़ती है गोली. ओरल मेडिकेशन है तो हार्मोन थेरापी भी हम देते हैं.
तो प्रोफेसर डॉक्टर अर्शद जीमा साहब ये बताइए कि फिर क्या खर्चा टोटल बताइए कि वो कितना हो सकता है कि कोई अपना इलाज करा सके और सोचे कि मैं कैसे अपना इलाज कराऊं ब्रेस्ट कैंसर.
ये ऑपरेशन जो है वो तो हम पब्लिक सेक्टर हॉस्पिटल में टोटली 0 charge जो तो पेशेंट करते हैं, फ्री करते हैं. जैसे मैं चीफ ऑफ सर्जरी था मैं हॉस्पिटल का, तो हर मरीज जो ब्रेस्ट कैंसर का आता था उसको ऑपरेशन हम फ्री करते थे, उसको दवाइयां भी प्रोवाइड करते थे. गवर्नमेंट के रिसोर्सेज इतने हैं कि वो सारी चीजें करते. हाँ, जहां तक तल्लक है, अब एटॉमिक एनर्जी के सेंटर है, 18 सेंटर है पाकिस्तान में जिनमें रेडिएशन जो है वो दी जाती है. अब रेडिएशन भी फ्री दी जाती है उन लोगों को. सिर्फ ये है कि रेडिएशन के आगे एक लंबी क्यू है बिकॉज वी हैव वेरी लिटिल रिसोर्सेज फॉर रेडिएटिंग पीपल इन दिस कंट्री. अनफॉर्चुनेटली हमें तकरीबन 200 के करीब लीनियर एक्सेलरेटर चाहिए इस मुल्क में. हमारे पास पहले 8-10 है सारे मुल्क में अवेलेबल. रेडियोथेरापी फैसिलिटीज में हम डेफिशिएंट है. कीमोथेरापी सबसे महंगा है इनमें से, तीनों में से जो सबसे महंगा जो अपना पोर्शन है ना इलाज का वो कीमोथेरापी है. आप कीमोथेरापी में डिपेंड करते हैं कि आप कौन सी दवाई दे रहे हो, हर जो आप सेशन देते हो तकरीबन 18,000 से 20,000 रुपए लग जाते हैं अगर आप उसे प्राइवेट दे रहे हो। उसमें भी हम बैतुल माल से या गवर्नमेंट की डोनेशन से या और लोग की डोनेशन से फंड करते हैं मरीजों को जिनके पास पैसे नहीं होते। सो इवन कीमोथेरापी कैन बी गिवन फ्री और ये पॉसिबिलिटी है क्योंकि बैतुल माल के पास इतने रिसोर्सेज हैं कि सारे मरीजों को कीमोथेरापी हम दे सकते। हाँ, हम टारगेटेड थेरापी होती है एक, वो खासी महंगी है, जैसे 18 लाख की हो जाएगी एक्सेप्टेंस, वो जरा मुश्किल होता है इस मुल्क में अरेंज करना क्योंकि वो दिस इज अ कॉस्टली अफेयर।
डॉक्टर तारिक महमूद साहब, आप ये बताइए कि इस वक्त आपका जो जिना पोस्ट ग्रेजुएट मेडिकल सेंटर कराची है वहां पर भी इसी तरह मुफ्त इलाज हो रहा है जिस तरह के लाहौर में हो रहा है, और अगर वहां हो रहा है तो क्या वहां पर कुछ नई टेक्नोलॉजीज भी इस्तेमाल हो रही है, खासतौर पर उस जो साइबर नाइफ टेक्नोलॉजी है उसकी बात कीजिए कि ये क्या तरीका इलाज है।
देखिए, इस वक्त अल्हम्दुलिल्लाह जेपीएमसी के अंदर बिल्कुल मुफ्त इलाज होता है हर चीज का, बिलखसूस कैंसर का। और जैसे आपने मेंशन किया कि पहले हमारे पास 2012 में एक साइबर नाइफ था, 2019 में हमने दूसरा साइबर नाइफ लगाया है, और इस साल हमने कैंसर के ट्रीटमेंट के लिए एक लीनियर एक्सेलरेटर जो होता है जिसे टोमोथेरेपी कहते हैं, जो कि इस वक्त लेटेस्ट टेक्नोलॉजी है।
तो आप ये कह रहे हैं कि इस वक्त पाकिस्तान में जो जदीद टेक्नोलॉजीज हैं ट्रीटमेंट की ब्रेस्ट कैंसर की, वो इस्तेमाल हो रही हैं, और उसमें आपने जिक्र किया साइबर नाइफ टेक्नोलॉजी का। तो गुफ्तगु में शामिल करते हैं डॉक्टर प्रोफेसर अब्दुल रशीद साहब को जो जॉर्ज टाउन यूनिवर्सिटी हॉस्पिटल में साइबर नाइफ डिपार्टमेंट के टेक्निकल शोबे के सरबराह हैं। डॉक्टर प्रोफेसर अब्दुल रशीद साहब, आप बताइए कि इस वक्त अमरीका में और दुनिया भर में कौन कौन सी टेक्नोलॉजीज हैं जो ब्रेस्ट कैंसर के ट्रीटमेंट में या डायग्नोसिस में इस्तेमाल हो रही हैं।
तशखीस में तो सबसे ज्यादा जो है वो सेल्फ डिटेक्शन है सबसे पहली बात, उसके बाद ये है कि मेमोग्राफी है, फिर मेमोग्राफी बड़ी अर्ली स्टेज में आपको बता देती है कि कैंसर क्या सूरत में हाल है, फिर उसके बाद पेट इमेजिंग है, उससे आप स्टेजिंग कर सकते हैं, उससे भी डिटेक्शन कर सकते हैं। उसके बाद जब कैंसर डायग्नोज हो जाता है तो फिर उसके बाद डिफरेंट ट्रीटमेंट ऑप्शन है जिसमें कीमो है, यानी कि मेडिसिन के साथ ट्रीटमेंट है, फिर उसके बाद इम्यूनोथेरेपी है, फिर उसके बाद रेडिएशन थेरेपी है। इट ऑल डिपेंड्स कि कौन सा स्टेज है और किस तरह कौन से लेवल पे है कैंसर और उसके लिहाज से उसकी ट्रीटमेंट होती है। तो सर्जरी सबसे पहला ऑप्शन है, उसके बाद बाकी दूसरे ऑप्शन जो है वो सर्जरी के साथ मिलके होते हैं।
तो आप साइबर नाइफ जो टेक्निकल शोबा है जॉर्ज टाउन यूनिवर्सिटी हॉस्पिटल का उसके सरबरा हैं, तो कुछ साइबर नाइफ टेक्नोलॉजी की बात कीजिए कि ये क्या ट्रीटमेंट है और किस तरह ये मुमकिन हुआ या हो रहा है ब्रेस्ट कैंसर के मरीजों का इलाज इस टेक्नोलॉजी की मदद से।
पहली बात तो ये है कि जब रेडिएशन ट्रीटमेंट करते हैं तो उसमें डिपेंड करता है कि कौन सा स्टेज है, आया ब्रेस्ट जो है वो सिर्फ एक लंपेक्टमी है यानी कि छोटे से एरिया में आया और उसको रिमूव किया है सर्जन ने, या ब्रेस्ट जो है वो पूरी ब्रेस्ट इन्वॉल्व है, मैस्टेक्टमी की है यानी कि पूरी ब्रेस्ट जो है वो उसकी सर्जरी की है। तो डिपेंड करता है कि कौन सी स्टेज है और कौन सा लेवल है, उसके लिए डिफरेंट टाइप्स ऑफ रेडिएशन है। जैसे कन्वेंशनल रेडिएशन है, कन्वेंशनल रेडिएशन जो है वो मुख्तलिफ डेज पे होती है, उसको थोड़ी थोड़ी रेडिएशन हर रोज दी जाती है, उसमें 6 वीक्स तक रेडिएशन दी जाती है, फिर उसके बाद उसका फील्ड कम करके और रेडिएशन दी जा सकती है। इस वक्त पाकिस्तान में ये टेक्नोलॉजी ऑलमोस्ट बड़े बड़े शहरों में हर जगह पे है, जैसे इस्लामाबाद, लाहौर, कराची, क्वेटा, एबटाबाद, पेशावर, सकर, नवाबशाह, रावलपिंडी, आर्मी के डिफरेंट हॉस्पिटल्स जो है उनमें अवेलेबल है। ये टेक्नोलॉजी बड़ी आम है और बड़ी इजीली अवेलेबल भी है और हर एक की अप्रोच में भी है। फिर उसके बाद आती है मुख्तलिफ टारगेटेड थेरेपी और हाई डोज ऑफ रेडिएशन, उसमें डिफरेंट टेक्नोलॉजीज हैं, उसमें साइबर नाइफ जो है वो एक टेक्नोलॉजी है जिसमें बड़ी हाई डोज ऑफ रेडिएशन जो है वो दी जाती है और सिर्फ वो रेडिएशन 5 दिन तक दी जाती है, यानी कि बड़ी थोड़ी दिनों में उसका उसको डिलीवर किया जाता है, लेकिन वो बड़ी हाई डोज होती है। उसके लिए ये जरूरी है कि जो टारगेटेड थेरेपी हो रही है वो सिर्फ ट्यूमर को दी जाए, यानी कि सिर्फ कैंसर को ट्रीट करे, जबकि नॉर्मल टिश्यू ब्रेस्ट के, ब्रेस्ट का जो नॉर्मल टिश्यू है या उसके अलावा ब्रेस्ट के अराउंड हार्ट है, लंग है, उनमें रेडिएशन जो है वो बहुत कम जाए. उसके लिए साइबर नाइफ टेक्नोलॉजी इसलिए बहुत अहम है कि साइबर नाइफ रोबोट टेक्नोलॉजी लीनियर एक्सलरेटर यानी कि एक्सरे मशीन जो है वो रोबोट के साथ अटैच होती है. रोबोट जो है वो मूव यानी कि उस कैंसर को लॉक कर देता है, जिसकी वजह से जैसे जैसे आदमी ब्रीथ करता है ट्यूमर मूव होता है, कैंसर मूव होता है, रेडिएशन जो है वो उसी तरह उसको फोकल रेडिएशन मिलती है, यानी कि बड़ी टारगेटेड रेडिएशन होती है.
मतलब इसकी सक्सेस कितनी है?
इसका सक्सेस रेट जो है वो काफी बेहतर है, यानी कि 5 ईयर सर्वाइवल जो है वो बहुत अच्छा है. उसके अलावा एक और टेक्नोलॉजी IORT के नाम से भी है, यानी कि इंट्रा ऑपरेटिव रेडियोथेरापी. जब सर्जन जो है वो सर्जरी कर रहा होता है तो सर्जरी के फौरन बाद रेडिएशन दी जाती है. वो टेक्नोलॉजी भी काफी आम हो रही है. उसमें ये है कि वो थोड़ी अमाउंट यानी कि ज्यादा डेंस रेडिएशन, ज्यादा हाई एनर्जी रेडिएशन नहीं होती, थोड़ी सी एक्सरे मशीन यानी कि कपल ऑफ इलेक्ट्रॉन वोल्ट की मशीन होती है. उसमें यह है कि वो टेक्नोलॉजी इसलिए भी इम्पोर्टेंट है कि सर्जन जो है वो उसी को जब लम्पेक्टमी करते हैं यानी कि वो ट्यूमर निकालते हैं तो थोड़ी सी जो गैप बन जाता है उस गैप में रेडिएशन डिलीवर. और ये टेक्नोलॉजी पाकिस्तान में भी एक शहर है गैम्बर्ट के नाम से, वहां पर इंट्रोड्यूस हो रही है. उनको भी मैं हेल्प करने की कोशिश कर रहा हूँ. हमारे पास यहाँ पर ये टेक्नोलॉजी है ऑलरेडी, हम पिछले 4-5 साल से इस्तेमाल कर रहे हैं इसको. तो वहाँ उन्होंने शुरू की है, वहां पर एक इम्तियाज साहब है जिनके जिन्होंने मुझसे कोई, मैंने उनको पहले साइबर नाइफ में ट्रेन किया था, वो यही जॉर्ज टाउन से ट्रेन होके गए थे, अब वो वहां पर IORT भी इस्तेमाल कर रहे हैं.
इसके अलावा आपने ये टेक्नोलॉजी आपने हेल्प की इंस्टॉल करने में पाकिस्तान के किन किन हॉस्पिटल्स में?
पाकिस्तान में ये टेक्नोलॉजी अभी तक जो है साइबर नाइफ टेक्नोलॉजी जिना हॉस्पिटल है कराची में, जिना मेडिकल सेंटर, उसमें 2 साइबर नाइफ इंस्टॉल हो चुके हैं. एक साइबर नाइफ थोड़ा सा ओल्ड वर्जन है और एक साइबर नाइफ जो है वो लेटेस्ट वर्जन के साथ है. तो वो 2 साइबर नाइफ इंस्टॉल हो चुके हैं. मैंने उनको टेक्निकल शोबे में हेल्प की, उनके मेडिकल डॉक्टर जो है और फिजिसिस्ट जो टेक्निकल शोबे के लोग हैं वो यहाँ जॉर्ज टाउन यूनिवर्सिटी में भी आए, यहाँ पर भी ट्रेनिंग लेके गए. और उसके अलावा मैं वहाँ टाइम टू टाइम भी गया हूँ ताकि उनको हैंड ऑन ट्रेनिंग भी दी जा सके, और वो काफी सेल्फ सफिशिएंट है इस वक्त.
तो इस ये है वो तमाम टेक्नोलॉजी जो इस वक्त ब्रेस्ट कैंसर के ट्रीटमेंट के लिए इस्तेमाल हो रही है.
इसमें मेजर टेक्नोलॉजी जो है वो एक तो कन्वेंशनल रेडिएशन लीनियर एक्सेलरेटर उसको कहते हैं, वो तकरीबन हर पाकिस्तान के हर शहर में है. कुछ पाकिस्तान एटॉमिक एनर्जी के अंदर आ रहे हैं, कुछ गवर्नमेंट हॉस्पिटल्स में है, कुछ प्राइवेट सेक्टर्स में है. उसके अलावा ये साइबर नाइफ है कराची के अंदर और भी किसी जगह, और भी लाहौर में जैसे शौकत खानम हॉस्पिटल में कन्वेंशनल रेडिएशन थेरेपी, फिर उसके अलावा रेडियो सर्जरी भी वो शुरू कर रहे हैं. टेक्नोलॉजी काफी पाकिस्तान में इवॉल्व हो रही है.
तो मुख्तसरन अगर मैं आपसे पूछूं कि अलामत क्या होती है ब्रेस्ट कैंसर की तो आप क्या कहेंगे?
अलामत वही है जैसे आम हर कैंसर की होती है कि आदमी को जो है वो ब्रेस्ट जो है वो अगर उसमें कोई ब्लीडिंग होती है या कोई पस निकलती है या आपको सेल्फ एग्जाम करते हैं तो आपको कोई डेंस टिश्यू नजर आ समय वो फील होता है, तो उसको डायग्नोज करने के लिए फर्दर जो है वो मेडिकल डॉक्टर के साथ रابطہ करना चाहिए. हेल्थ प्रोवाइडर जो है वो आपको फर्दर एडवाइस कर सकता है कि कौन कौन से टेस्ट होने चाहिए. सबसे जो मेजर और प्राइमरी टेस्ट है वो मेमोग्राम है. सबसे पहले मेमोग्राफी होनी चाहिए. यहाँ USA में मेमोग्राफी रिकमेंड करता है हर, इनके अमेरिकन कॉलेज ऑफ रेडियोलॉजी जो है वो हर साल रिकमेंड करता है कि मेमोग्राफी होनी चाहिए.
तो यहाँ पर क्या है ये जो सहूलियात खवातीन को इसकी तशखीस के सिलसिले में और ब्रेस्ट कैंसर के ट्रीटमेंट के हवाले से?
USA में सबसे पहले तो ये है कि मेमोग्राफी के साथ डायग्नोस, फिर उसके बाद फर्दर पेट स्कैनिंग है, मेडिकल एग्जाम है, फिर उसके बाद ब्लड टेस्ट है जिनसे ये अंदाजा होता है कि ये कैंसर है. फिर उसके बाद उसके स्टेजेस जो है वो डिफाइन की जाती है कौन सी स्टेज है, आया IN2 है यानी कि सिर्फ ब्रेस्ट में है या उसके अलावा कहीं और फैल चुका हुआ है, फिर ब्रेस्ट के कौन से एरिया में है, इट ऑल डिपेंड्स के कौन से एरिया में है. तो ये इट ऑल डिपेंड्स. तो रेडिएशन जो है वो बाद में आती है कि वो डिटेक्ट होने के बाद फिर उसको कैसे कंट्रोल किया जा सकता है.
तो यहाँ क्या रेशो है या क्या शरह है ट्रीटमेंट की और सहूलियात की जो ख्वातीन को अवेलेबल है इजीली?
सो यह है कि अभी तो 80% के करीब जो है वो तकरीबन, मैंने अभी आपको बताया कि ये फ्रॉम 1990 कंटिन्यूअसली डिक्रीज हो रहा है, अबाउट 11% तक डिक्रीज हुआ है उस वक्त से लेकर अब तक कैंसर जो ब्रेस्ट कैंसर जो, उसकी सबसे बड़ी वजह ये है अर्ली डिटेक्शन। अर्ली डिटेक्शन हो तो उसके लिए ट्रीटमेंट करना आसान होता है, क्योंकि वो सिर्फ और सिर्फ ब्रेस्ट तक ही कैंसर महदूद होता है, तो उसको कंट्रोल करना ईजी।
बेहद शुक्रिया डॉक्टर अब्दुल रशीद, हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक लेते हैं, ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल, मैं हूँ यास्मीन जमील। बात हो रही है पाकिस्तान में ब्रेस्ट कैंसर की। गुफ्तगू में शामिल करते हैं प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा को। प्रोफेसर डॉक्टर तैयबा वसीम साहब, ये बताइए कि जो पाकिस्तान में टैबूज या शर्म की फीलिंग्स वाबस्ता हैं या अटैच्ड हैं ब्रेस्ट कैंसर के हवाले से, उनको कैसे दूर किया जा सकता है और ख्वातीन कैसे अपना सेल्फ एग्जामिनेशन करें ताकि वो जल्द अज जल्द अपनी तशखीस करवा सकें अपने किसी ब्रेस्ट कैंसर की?
बहुत इम्पोर्टेंट है आपको रियलाइज करना कि हर चीज का तशखीस मुमकिन है और उसका इलाज 100% मुमकिन है अर्ली स्टेज पे। जितनी जल्दी आप डॉक्टर को मिलेंगे और जितनी जल्दी आप अपना जरा सा भी मसला है उसको बयान कर लेंगे, तो डॉक्टर ऑब्वियसली उसके लिए अच्छा एक हल और उसके लिए एक अच्छा हल देगा और आपका आउटकम भी अच्छा होगा। जहां तक सेल्फ ब्रेस्ट एग्जामिनेशन की बात है, मतलब ब्रेस्ट की का एग्जामिनेशन एक बहुत आसान एग्जामिनेशन है, मतलब हाथ के फ्लैट ऑफ हैंड के साथ अगर खातून अपना नहाते हुए शावर लेते हुए, वैसे आपको किसी वक्त आप कपड़े चेंज कर रहे हैं, तो जस्ट आप एक दफा अगर उसको अच्छी तरह पेल्पेट कर लें, मतलब आप देख लें, महीने में एक दफा कर लें, आप उसको 6 महीने बाद करते रहें, तो आप उसे अगर रेगुलर बेसिस पे कर लें तो आपको आइडिया हो जाएगा। और अगर कोई गिल्टी महसूस होती है, कोई आपको एबनॉर्मेलिटी महसूस होती है, तो जो मतलब अगर आप देखिए जीपी क्लिनिक्स हैं, हॉस्पिटल्स हैं, गायनेकोलॉजिस्ट हैं, मतलब देयर आर सो मेनी पीपल हु कैन हेल्प यू, और उसमें आप उनके पास जाएं और एक बार चेक जरूर करवाएं कि इज इट समथिंग एबनॉर्मल। अच्छा, ब्रेस्ट की जो गिल्टियां होती है ना, मैं आपको ये बताना चाहती थी, 90% नॉर्मल भी होती है, ये नहीं होता कि हमेशा कैंसर ही होता है, लेकिन आप उसको नॉर्मल समझते हुए अगर आप सोचें कि बस ये तो ऐसे ही है और कोई बात नहीं, तो फिर वो अगर वो कैंसरस हुई तो आपके लिए बहुत परेशानी का बायस बनेगा। तो बहुत इंपॉर्टेंट है कि टैबू से ज्यादा जो आप खुदा नास्ता जब कैंसर एडवांस हो जाए या चीजें खराब हो जाए, तो आप देखिए कि आपकी लाइफ कितनी रोइन हो जाती है, आपका इलाज भी डिले हो जाता है और लाइफ उसके अलावा उसकी इलाज महंगा बहुत है। तो एक सिंपल प्रिवेंशन, सेल्फ ब्रेस्ट एग्जामिनेशन, अपने हाथों से ब्रेस्ट को फील कर लेना और उसके अंदर देख लेना कोई गिल्टी नहीं है, तो आप देखिए आपके लाखों रुपए बचा जाते हैं। और अर्ली स्टेज पे हर चीज पॉसिबल है, लाइफ बहुत मतलब आराम से है, ना कीमोथेरेपी की जरूरत पड़ती है और किसी भी चीज के लिए आप खाली लंप निकाल दें तो आपका मसला हल हो जाता है।
और उसके बाद जब वो एक दफा सर्जरी भी हो जाती है और वो ठीक भी हो जाती हैं, बड़ा उनका सर्वाइवल रेट भी ज्यादा हो जाता है, लेकिन इसके बावजूद जो उनके साथ नफसियाती मसाइल अटैच हो जाते हैं, उनके बारे में आप क्या कहेंगी कि वो कैसे अपने आप को, वो खवातीन जो एक बार इसमें मुब्तला हो चुकी हैं, अपने आप को मेंटली भी सही रखें और उनकी कौन मदद करेगा?
तो उसके लिए बहुत बहादुरी से फेस करना है कि बात ये कि जो भी तकलीफ अल्लाह ताला ने उतारी है उसका इलाज भी है, और अगर आप बर वक्त इलाज करा लें तो इसकी स्टेज वन की लाइफ 5 ईयर्स सर्वाइवल बहुत लंबा है, और यानी कि 90-95% पेशेंट्स की लाइफ में सर्वाइवल 5 साल से ज्यादा का है। और जितनी लेट स्टेज पे डायग्नोज होगा, जाहिर है स्टेज 2-3 पे तो जाहिर है प्रोग्नोसिस उसी हिसाब से कम होता चला जाएगा। तो ये कि अल्लाह पे ईमान भी रखना है और मेंटली स्ट्रांग होने के लिए साइकाइट्रिस्ट भी हेल्प करते हैं और आपको आपके इर्द गिर्द आपके फैमिली और फ्रेंड्स भी हेल्प करते हैं। मायूसी तो वैसे ही बहुत बड़ा गुनाह है, और मायूसी जितनी भी होगी उसमें आपकी डिजीज प्रोग्नोसिस में भी फर्क पड़ता है। अगर आप पूरी उम्मीद रहेंगे اور ہیلدی اور اپنے ہیلتھ مائنڈ کو ایک کریجیسلی فیل کریں گے اس کو, تو آپ کی باڈی ریسپانسز ٹو ٹریٹمنٹس بھی بہت بہتر ہوں گے.
جو بریسٹ کی پلاسٹک سرجری ہے وہ کہاں کہاں اویلیبل ہے اور اس پر کتنا خرچہ آ سکتا ہے؟
اچھا یہ کہ ہمارے سرکاری جتنے بھی سیٹ اپس ہیں نا سب میں یہ فیسلٹی اویلیبل ہے اور وہ تقریباً فری آف کاسٹ ہے, سوائے اس کے کہ ظاہر ہے سرکاری محکموں مطلب جگہوں پہ کبھی کبھی دھاگے خریدنے پڑتے ہیں مطلب جو کہ ظاہر ہے 5-10-15 ہزار تک آ جاتے ہیں. باقی جو ساری سروسز ہوتی ہیں آف ہاسپٹل حکومت پاکستان حکومت پنجاب کی طرف سے وہ فری ہوتی ہیں اور یہ بہت بڑا ایک فائدہ ہے. اسی وجہ سے آدھی دنیا ٹریٹ ہو رہی ہے اور اب مطلب ہمیں اور ہسپتالوں کی ضرورت ہے بیسیکلی. تو بیسیکلی یہ بڑا امپورٹنٹ ہے کہ آپ کو مطلب کہاں کس لیول پہ ہاسپٹلز نئے بنے, تو ظاہر ہے پبلک کے لیے اور غریب آدمی کے لیے, غریب آدمی کی تعداد بڑھتی جا رہی ہے اور فیسلٹیز کم ہے, لیکن ابھی ساری فیسلٹی اویلیبل ہے ادھر فری آف کاسٹ. اور اگر پرائیویٹ سیکٹر میں آپ جائیں تو ظاہر ہے پرائیویٹ سیکٹر میں ڈیپینڈ کرتا ہے 1-2 لاکھ 1.5-3 لاکھ ڈیپینڈ سے کتنی ایکسٹینسو سرجری ہے اس حساب سے خرچہ آتا ہے.
تو وہ برقرار کتنے عرصے تک رہتی ہے یہ سرجری؟
جی یہ جب آپ ایک دفعہ ریکنسٹرکٹیو سرجری ہو جائے تو لائف ٹائم ٹھیک رہتی ہے.
تو ڈاکٹر ارشد چیمن صاحب آپ بتائیے کہ کیا آپ اسی طرح مطمئن ہیں جو پلاسٹک سرجری کی صورتحال ہے پاکستان میں, اور کیا اس بریسٹ کی کٹنگ سے بچا جا سکتا ہے, اس کی پریونشن کیا ہو سکتی ہے؟
دیکھیں پلاسٹک سرجری جو ہے وہ تو اگر تو آپ ارلی سٹیج میں بریسٹ کینسر آ جاتا ہے نا تو آپ چھاتی کاٹے بغیر اس کا علاج کر سکتے ہیں. کچھ ٹیکنیکس اویلیبل ہیں جنہیں ہم ٹیکنیکل زبان میں آنکو پلاسٹک ٹیکنیکس کہتے ہیں, جس سے آپ ٹیومر بھی نکال لیتے ہیں اور چھاتی بھی کاٹنے سے بچ جاتی ہے. لیکن بدقسمتی سے پاکستان میں مریض ایڈوانس سٹیج پہ آتا ہے, پاکستانی بہت کم مریض ہیں جو ارلی سٹیج پہ آتے ہیں جن میں چھاتی کاٹے بغیر علاج کیا جا سکتا ہے. اب بات ہوگی کہ جب آپ چھاتی کاٹ دیتے ہیں تو پھر چھاتی کا بنانا جو ہے وہ اگین اس کے لیے آپ کو پلاسٹک سرجری کلینک کی ضرورت پڑتی ہے. پلاسٹک سرجری سینٹرز پاکستان میں بہت کم ہے اور ان کے اوپر ایکسٹینسو ورک لوڈ ہے برنز کا اور انجریز کا اور کنجینیٹل انارملیز کا. تو بدقسمتی سے اس وقت پاکستان میں بہت کم عورتیں ایسی ہیں جن کو چھاتی کاٹنے کے بعد ان کی بریسٹ ریکنسٹرکشن کی جا سک رہی ہے. اس لیے وہ جو آپ نے بات پوچھی نا کہ کتنی کو ریکنسٹرکشن ہو رہی ہے, بہت کم, 5% سے بھی کم ہو رہی.
جو حکومت کی طرف سے اس سلسلے میں خاص طور پر جو علاج اور جو پریونشن ہے اس کے لیے کچھ زیادہ حوصلہ افزا اقدامات نظر نہیں آ رہے آپ کو؟
دیکھیں حکومت کی تو اپنی جو اویلیبلٹی آف ریسورسز ہے اسی کے اندر ہی کام کریں گی نا حکومتیں, اور ساتھ ضرورت ہے فلنتھروپسٹ کو بھی کہ وہ بھی اس میں اپنا حصہ ڈالیں. ہمیں ریسورسز کو اکٹھا کرنے کی ضرورت ہے. ہارڈویرل ہیڈ کوارٹر پہ ایک کمپریہینسو کینسر سینٹر ہونا چاہیے. پاکستان میں جیسے پنجاب میں 9 ڈویژنز ہیں تو پاکستان پنجاب کو 9 کمپریہینسو یا جامعہ کینسر سینٹر چاہیے. جامعہ کینسر سینٹر کی جو ڈیفینیشن ہے وہ یہ ہے کہ اس جگہ پہ ساری ڈائیگنوسٹک فیسلٹی اویلیبل ہو اور ٹریٹمنٹ کرنے کی فیسلٹی بھی ساری اویلیبل ہو. مریض کا آپریشن ہو جائے, مریض کو کیمو تھراپی مل جائے, مریض کو ریڈیو تھراپی بھی مل جائے. اب دیکھیں نا اٹامک انرجی کمیشن نے 18 سینٹر پاکستان میں بنائے ہوئے, دے آر ڈوئنگ ویری گڈ ورک, لیکن ان 18 سینٹر میں سے ایک سینٹر میں بھی سرجری نہیں ہوتی وچ از دا پرائمری ٹریٹمنٹ آف کینسر. یہ سارے ایڈیشنل یا ایڈجوینٹ تھراپی کے سینٹر ہیں جن میں کیمو تھراپی اور ریڈیو تھراپی کی فیسلٹی اویلیبل ہے. ہمیں وہ چاہیے وہ فیسلٹی, لیکن ان کو سب سے پہلے تو ان کو سرجری چاہیے ہوتی ہے جو کہ اویلیبل نہیں ہے ان سینٹرز میں. سو دے آر ناٹ ریپلیسمنٹ فار کمپریہینسو کینسر سینٹرز جن کی میں بات کر رہا ہوں. کہ جو جامعہ کینسر سینٹر ہے نا, جو ون ونڈو آپریشن ہے یا ون روف انڈر ون روف فیسلٹی ہے, وہ پرووائڈ کرنے کی ضرورت ہے. اس کی ایک مثال لاہور میں موجود ہے جسے شوکت خانم ہاسپٹل کہتے ہیں. شوکت خانم ہاسپٹل ایک کمپریہینسو کینسر سینٹر ہے, ساری فیسلٹی جو ہے ایک چھت کے نیچے اویلیبل ہے, لیکن شوکت خانم تو 5% مریضوں کو بھی نہیں دیکھ سکتا. ورک لوڈ تو بہت زیادہ ہے. یو کانٹ پٹ ایوری برڈن آن شوکت خانم. ساری قوم کو اس طرح کے, ہمیں شوکت خانم کی طرح کے پبلک سیکٹر میں ہر ڈویژن پہ ایک کمپریہنسو کینسر سینٹر بنانے کی ضرورت ہے, تب ہمارے مریض جو ہے نا ان کا صحیح علاج ہوگا.
پروفیسر ڈاکٹر ارشد محمود صاحب, آپ یہ بتائیے کہ اس وقت کیا صورتحال ہے, اگر میں یہ کہوں کہ پاکستان میں اس کا علاج کا, جو بریسٹ کینسر کے علاج کا فیوچر کیا ہے یا کیا صورتحال ہے؟
اب گریجولی بریسٹ سرجن کافی ٹرین ہو رہے ہیں اور اس لحاظ سے یہ بہتر ہے پاکستان کا فیوچر سرجری کے حوالے سے, کہ یہاں چیزیں بہتر ہو رہی ہیں. کیمو تھراپی کافی ہو رہی ہے لیکن ایکسپینسو ہے. ریڈیو تھراپی کے اندر ابھی بہت بڑا گیپ ہے جس کی بہت زیادہ ضرورت ہے کہ پورے پاکستان کے اندر ہر ڈویژن کے اندر ریڈیو تھراپی کا. ابھی ایٹامک انرجی کے سینٹر تو 18 جگہوں پہ ہے لیکن اس کے علاوہ پبلک سیکٹر کے اندر سارے پروونسز میں بہت برا حال ہے. پنجاب میں ایک پبلک سیکٹر میں لینیک ہے, اے پی کے کے اندر ایک بھی لینیک پبلک سیکٹر میں نہیں ہے, سندھ کے اندر ایک جو ہمارے پاس ہے ایک, بلکہ اب دو لینیک ہو گئے ہیں سندھ کے اندر. تو ریڈیو تھراپی کے اندر بریسٹ کے لیے بہت زیادہ ضرورت ہے.
تو طارق محمد صاحب, پریونشن پھر کیسے ہو سکتی ہے بریسٹ کینسر کی؟
پریونشن ایز سچ کچھ نہیں ہے لیکن احتیاطیں ہیں کہ بھائی جیسے اسموکنگ لنگ کینسر کرتا ہے تو جو عورتیں اسموک کرتی ہیں ان کے اندر اس کا, یا پیسیو اسموکر ہوتی ہیں ان کے اندر اس کا رسک بڑھ جاتا ہے. وہ عورتیں جو مائیں جو دودھ نہیں پلاتی ان کے اندر اس کا رسک بڑھ جاتا ہے. جو مائیں جو یہ ورزش وغیرہ کرتی ہیں, جو ایکسرسائز کرتی ہیں, ان کے اندر اس کا رسک کم ہو جاتا ہے. تو یہ بہت سے فیکٹرز ہیں جو کسی لیول پہ تھوڑا تھوڑا کنٹریبیوٹ پریونشن کے اندر ضرور کرتے ہیں.
تو ڈاکٹر طارق محمود صاحب, آپ کیا تجاویز دیں گے اس وقت حکومت کو, اور کیا تجاویز دیں گے ان خواتین کو اور ان مردوں کو جو کہ ہمارا پروگرام سن رہے ہیں, خاص طور پر اکتوبر کے اس مہینے میں جو کہ کینسر, بریسٹ کینسر کے بارے میں آگاہی پھیلانے کا مہینہ ہے؟
بیسیکلی یہ جو اٹامک انرجی میڈیکل سینٹر ہے بہت اچھا کام کر رہے ہیں, لیکن یہ سب پروونشل گورنمنٹس کی ریسپانسبلٹی ہے کہ وہ اپنے اپنے ڈسٹرکٹ میں ہر ڈویژن کے لیول پہ ایک اچھے سینٹرز میں کام ان کو اسٹیبلش کرے, یا جو اسٹیبلش ہاسپٹل ہے اس کے اندر اس میں فوکس طریقے کے ساتھ ڈائگنوزس کی فیسلٹی پرووائڈ کریں, ٹریٹمنٹ کی فیسلٹی پرووائڈ کریں. لیکن اس یہ تب ممکن ہوگا جب ہر پروونس اپنے سینٹرل ایریا کے اندر, اپنے مین شہروں کے اندر کوئی سینٹر آف ایکسیلنس ڈیولپ کرے, جہاں ایک ورک فورس ڈیولپ ہو. وہ ورک فورس جا کے پھر ان ڈسٹرکٹ یا ڈویژنل لیول کے یا ڈسٹرکٹ لیول کے اوپر سرو کرے. انفارچونیٹلی ابھی بھی آج کے دن میں بھی کوئی ڈیڈیکیٹڈ بریسٹ کینسر وارڈ, ایون چوکت خانہ میں بھی ڈیڈیکیٹڈ بریسٹ کینسر وارڈ کوئی نہیں ہے. مریض ہے وہاں کینسر کے وارڈ داخل ہو رہے ہیں, وہاں یہ بھی داخل ہوتے ہیں. اسی طرح پبلک سیکٹر کے اندر بھی سرجیکل وارڈ کے اندر بریسٹ کینسر کے مریض داخل ہوتے ہیں. تو پوائنٹ جو ہے وہ ڈیڈیکیٹڈ بریسٹ کے سینٹر ہو, ون ونڈو آپریشن مین کے جب مریض داخل ہو وہیں پہ اس کا ہر طرح کی انویسٹیگیشن, الٹراساؤنڈ, میموگرافی, ایکس رے, اس کی بایوپسی ہو, ادھر اس کے بعد اس کا سرجری ہو, اس کے بعد اس کو وہاں ہی پہ ساری ٹریٹمنٹ کی اویلیبل آپشن اویلیبل ہو. تو ان سینٹرز کے اوپر ایک ڈیڈیکیٹڈ فورس تیار ہو جو پراپر بریسٹ آنکولوجسٹ ہو, جن کا ایک انٹریکشن پراپر میڈیکل ٹیومر بورڈ بنے, جو میڈیکل آنکولوجسٹ جو ہیں وہ بھی ڈیڈیکیٹڈ اس فیلڈ کے ساتھ ملے ہوئے ہوں. تو تب جا کے انفارچونیٹلی ابھی تک وی آر وے بہائنڈ, دنیا سے بہت پیچھے. دنیا کے اندر ہزاروں ایسے سینٹرز ہیں جو ڈیڈیکیٹڈ سینٹر ہیں جن کو ایمولیٹ کرنے یا ان کے طریقے پہ ہمیں کام کرنے کی ضرورت ہے. اور یہ تبھی ہو سکتا ہے جبکہ گورنمنٹ کے ساتھ سول سوسائٹی ملے. گورنمنٹ کے پاس جو فنڈز ہیں ان فنڈز کے ساتھ یہ ممکن نہیں ہے کہ ہم اس طرح کی چیزیں اچیو کر سکیں جیسے چوکت خانہ میں, اسی طرح کراچی میں جو ہمارا ادارہ ہے یا باقی جو بھی ادارے اس طرح اسٹیبلش ہوئے ہیں. جہاں بھی ایکسیلنس آئی ہے وہاں پہ وہی آیا ہے کہ پبلک پرائیویٹ نے مل کے کام کیا ہے تو ایکسیلنس آئی ہے. پیورلی پبلک سیکٹر کے ہاسپٹل گورنمنٹ فنڈنگ پہ نہیں چل سکتے, تو پبلک اینڈ پرائیویٹ مل کے سینٹر آف ایکسیلنس ڈیولپ کریں اور ان کو جوائنٹلی رن کریں تو تبھی ممکن ہے کہ ہم ایسے سینٹر آف ایکسیلنس بنا سکتے.
تو پروفیسر ڈاکٹر ارشد چیما صاحب, آپ کیا تجاویز دینا چاہیں گے, آپ کیا کہیں گے اس وقت ہمارے سننے والوں سے, حکومت سے؟
پہلے تو یہ بات ہے کہ چونکہ جو مین تھرسٹ ہے نا اکتوبر کے مہینے کا وہ ہے آگاہی یا اویئرنیس, تو یہ تو آپ بڑا اچھا کام کر رہے ہو کہ آپ لوگوں کو یہ سکھا رہے ہو کہ بریسٹ کینسر کی علامات کیا ہے اور ارلی اسٹیج میں آنا کیوں ضروری ہے. ایک تو یہ کرنے کی ضرورت ہے, اور یہ کام صرف ڈاکٹروں کے کرنے کا نہیں ہے, ساری قوم کو مل کے کرنے کا ہے. ہر میڈیا کی چینل کو, ہر اخبار کو اس بارے میں اپنا رول پلے کرنا ہے. پہلی بات تو یہ ہے کہ اویئرنیس پھیلانا بہت ضروری ہے. ہم 3/4 یا 75% کینسر ایڈوانس دیکھ رہے ہیں, ہمیں 10% سے کم ایڈوانس کینسر دیکھنا چاہیے, 90% ارلی کینسر دیکھنا چاہیے. یہ گول ہونا چاہیے کسی بھی سوسائٹی کا کہ وہ جتنے ارلی کینسر دیکھ سکے. اب دوسری آتی ہے مینجمنٹ کی بات, تو اس میں جو ڈاکٹر طارق نے بھی آپ کو بتایا ہے, بنیادی طور پہ ہمیں انٹیگریٹ کرنا یا ایک جگہ اکٹھا کرنا جو ہے نا فیسلٹیز کو بڑا ضروری ہے. اور اس کانسیپٹ کو کہتے ہیں جامعہ کینسر سینٹر یا کمپنی ہینسف کینسر سینٹر. دس از بیسیکلی کہ ایک ونڈو یا ایک چھت کے نیچے آپ ساری فیسلٹی پروڈیوس کریں. میں آپ کو بتاؤں, میں چونکہ 15-20 سال اس ملک کے سب سے بڑے اسپتال کا چیف آف سرجری رہا ہوں, یہاں پہ مسئلہ پیسے کی کمی نہیں ہے, مسئلہ پیسے کی مس مینجمنٹ ہے, دا وے اٹ از اسپینٹ. ہر ڈویژنل ہیڈ کوارٹر پہ ایک سینٹر آف ایکسیلنس, ایک کمپریہینسو کینسر سینٹر ہونا چاہیے, اور یہ کوئی اتنا مشکل کام نہیں ہے. ہر ڈویژنل ہیڈ کوارٹر پہ میڈیکل کالج ہے, اس کے ساتھ ایک اٹیچ کیا جا سکتا ہے ایک سرجیکل آنکولوجی کا سینٹر, ہر ڈویژنل ہب ایک آنکولوجی کا سینٹر جس میں سرجیکل آنکولوجسٹ ہو, میڈیکل آنکولوجسٹ ہو اور ریڈیشن آنکولوجسٹ ہو. ایک لینئر ایکسلریٹر جو ہے وہ پاکستان میں جو 2 بلٹ پروف گاڑیاں خریدتے ہیں ہمارے سیاستدان, ان سے کم پیسوں میں ایک لینئر ایکسلریٹر آ جاتا ہے. ابھی ڈاکٹر طارق نے آپ کو بتایا کہ سارے ملک میں کچھ 30 یا 32 لینئر ایکسلریٹر اویلیبل ہے, ہمیں 400 لینئر ایکسلریٹر چاہیے. ہم 400 بلٹ پروف گاڑیاں تو خرید لیں گے, 400 لینئر ایکسلریٹر نہیں خریدیں گے, کیونکہ ہمارا جو سیاستدان ہے اس کو یہ پتہ ہی نہیں ہے کہ قوم کو چاہیے کیا.
تو پاکستان کی حکومت, خاص طور پر پنجاب کی حکومت, اس سلسلے میں کیا کچھ کر رہی ہے, اس پر بات کریں گے ایک بریک کے بعد.
تازہ ترین خبریں, اہم واقعات, آڈیو ویڈیو رپورٹس اور تجزیے دیکھنے, سننے اور پڑھنے کے لیے ڈاؤن لوڈ کیجیے وی او اے اردو کی نئی ایپ. خبریں اب ہر وقت آپ کی مٹھی میں.
ہم جب خوف کو بے نقاب کرتے ہیں, ہم جب سوال اٹھاتے ہیں, ہم جب ان کی آواز بنتے ہیں جن کی کوئی نہیں سنتا, تو فرق پڑتا ہے. فرق پڑتا ہے آزاد صحافت سے. ہم ہیں وائس آف امریکہ. ہمارے لیے آزاد صحافت اہم ہے.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آج کی راؤنڈ ٹیبل کے ساتھ آج ہم بات کر رہے ہیں پاکستان اور دنیا بھر میں بریسٹ کینسر کے بارے میں, اس کی علامات, اس کی تشخیص اور اس کے علاج کی صورتحال پر. اس وقت ہمارے ساتھ موجود ہیں ڈاکٹر فیصل مسعود, جو پروگرام مینیجر ہیں نان کمیونیکیبل ڈیسیزز پرائمری اینڈ سیکنڈری ہیلتھ کیئر ڈپارٹمنٹ گورنمنٹ آف پنجاب کے, اور لاہور سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں. السلام علیکم ڈاکٹر فیصل مسعود صاحب.
وعلیکم السلام میڈم.
ڈاکٹر فیصل مسعود صاحب, آپ بتائیے کہ حکومت پاکستان یا حکومت پنجاب جس کی آپ نمائندگی کر رہے ہیں, کیا کچھ کر رہی ہے جو بریسٹ کینسر ہے اس کے علاج کے لیے, اس کی تشخیص کے لیے اور ان کی ریہیب کے لیے مریضوں کی؟
جی میڈم, 1 اکتوبر کو ہم نے بریسٹ کینسر کے اوپر ایک پروگرام لانچ کیا ہے جس کا پائلٹ شروع ہو گیا. پروگرام کا نام ویل وومن کلینک ہے. اس میں بیسیکلی جو بھی فیمیلز ہاسپٹل میں آتی ہیں کسی اور بیماری کی وجہ سے, ان کو ہم سکرین کر رہے ہیں. پہلے ان کے رسک اسیسمنٹ کرتے ہیں, سرٹن پیرامیٹرز ہیں انٹرنیشنل, اس کے بعد ان کے کلینیکل بریسٹ ایگزامینیشن کرتی ہیں, مستند ڈاکٹر ہوتا ہے ہمارے پاس فیمیل ڈاکٹر. اس کے بعد جو بھی ان میں سے فائنڈنگ سمپٹمیٹک پیشنٹ ہوتے ہیں کلینیکل بریسٹ ایگزامینیشن کے بعد, ان پیشنٹس کا بریسٹ الٹرا ساؤنڈ کیا جاتا ہے. آئیڈیلی میموگرافی ہونی چاہیے, لیکن لو ریسورس سیٹنگز میں بریسٹ الٹرا ساؤنڈ بھی ریکمینڈیڈ ہے, کیونکہ گورنمنٹ کے پاس اتنا ریسورس نہیں ہے کہ کمیونٹی بیسڈ میموگرافی اویلیبل کرا سکے. ہاں, مگر یہ پائلٹ چلانے کے بعد اور اس کی ایکسپینشن کے بعد ہم گورنمنٹ سے, فائنانس ڈپارٹمنٹ سے آہستہ آہستہ فیزز میں میموگرافیز ہمارے THQ, DHQ لیول پہ اویلیبل کرائیں گے. تو اس سے کینسر کی تشخیص کا عمل جو عام فیمیلز ہیں ان میں اس میں بہت بہتری آئے گی. یہ پہلا پروگرام ہے گورنمنٹ لیول پہ جو گورنمنٹ آف پنجاب نے, ہمارے سیکرٹری صاحب جو ہیں کیپٹن ریٹائرڈ محمد عثمان بہت پارٹیکولر ہیں اس بارے میں, اور بریسٹ کینسر کے اوپر وہ لیڈ کر رہے ہیں, میڈم منسٹر یاسمین راشد لیڈ کر رہی ہیں, اور ڈیفینیٹلی ہمارے پرائم منسٹر صاحب کا بھی فیمیلز کے بارے میں جو ان کی ڈیزیزز ہیں پارٹیکولرلی بریسٹ کینسر ان کا ایک ویژن ہے, اور یہ پوری ایک کوہرنس ہے بٹوین دا پنجاب گورنمنٹ اینڈ دا فیڈرل گورنمنٹ کہ یہ اس طرح کے پروگرامس کو نہ صرف وہ انکریج کر رہے ہیں بلکہ فسیلیٹیٹ بھی کر رہے ہیں. یہ بیسکلی پائلٹ چلایا بھی اس لیے جا رہا ہے کہ تاکہ ہم اس بات کا اندازہ لگا سکیں ہمارے پاس پیشنٹ لوڈ کتنا ہے اور کتنے ریسورس ہم ایلوکیٹ کریں تو ہم اس بیماری سے جو ہے نا وہ چھٹکارا حاصل کر سکیں اور لوگوں کو پراپرلی ہم ٹریٹمنٹ دے سکیں.
تو کچھ ایسی جو مشینیں ہیں جو ڈیوائسز ہیں جن کی فوری طور پر ضرورت ہے ان کے لیے حکومت کیا کچھ کر رہی ہے؟
پنجاب گورنمنٹ کا جہاں تک تعلق ہے پرائمری اینڈ سیکنڈری جو ہیلتھ کیئر ڈپارٹمنٹ ہے یہ بیسکلی زیادہ فوکسڈ ہے پریونشن کے اوپر نا. پریونشن میں ایک تو اویئرنیس ہے اور دوسرا یہ ہے انیشل سکریننگ. تو اگر آپ پراپرلی پریونٹ کریں گے, اویئرنیس پھیلائیں گے اور ساتھ میں ارلی سکریننگ ارلی ڈیٹیکشن پہ فوکس کریں گے تب جا کے آپ فروٹ فل ریزلٹس لے سکتے ہیں.
تو ارلی ڈیٹیکشن کے لیے اویئرنیس پھیلانے کے لیے حکومت کیا کچھ کر رہی ہے؟
اویئرنیس کے لیے ڈیفینیٹلی ایک گورنمنٹ جو پرائمری اینڈ سیکنڈری ڈپارٹمنٹ ہے اس نے ایک سیل بنایا ہے میڈیا جو ایڈورٹیزمنٹ پبلسٹی جس میں ڈاکٹرز ہیں ریڈیو ٹی وی چینلز پہ پروگرامز کر رہے ہیں اور پرنٹ میڈیا کے تھرو اخباروں میں بھی دیا جا رہا ہے اور سیمینارز ابھی کرونا کی وجہ سے روکے ہوئے ہیں. اس کے بعد میں ہم پلان کر رہے ہیں اسی اکتوبر کے مہینے میں ڈفرینٹ جگہوں پہ کیمپس بھی کر رہے ہیں لوگوں کو اسکرین کرنے کے لیے اور اویئرنیس دینے کے لیے.
کتنی بجٹ ایلوکیشن کی بات کی ہے ان مشینوں کے لیے یا ان ریسورسز کے لیے جو بریسٹ کینسر کے لیے درکار ہیں کچھ آپ کے علم میں؟
میڈم ایکچولی میں نے آپ پہلے بھی جیسے عرض کیا ہے کہ یہ پائلٹ جو ہے 3 months کا ہے, یہ لمبا پائلٹ نہیں ہے. 1 اکتوبر کو اسٹارٹ ہوا ہے اور یہ دسمبر میں اینڈ اپ ہو جائے گا. اس کے بعد اس کی ایکسپینشن کرنی ہے پورے پنجاب میں. تو پائلٹ کے جیسے ریزلٹس آئیں گے اس کے بعد ہم بتائیں گے یہ یہ چیزیں یہ یہ پرابلمز آ رہے ہیں یہ یہ ایلوکیشن ہے. گورنمنٹ نے پورا فری ہینڈ کیا ہوا ہے, وہ کہتے ہیں آپ ہمیں روڈ میپ بنا کے دے دیں پائلٹ کے بعد ہم آپ کو ہر چیز اویلیبل کرا دیں گے.
کچھ اندازہ کہ پاکستان میں کیا کچھ ہو رہا ہے اور کہاں کہاں یہ بریسٹ کینسر کی سرجریز اور جو دوسری سہولیات ہیں وہ دستیاب ہیں؟
میڈم جو میں پنجاب کے بارے میں تو آپ کو بتا سکتا ہوں ٹھیک ہے, اور فیڈرل گورنمنٹ فیڈرل لیول پہ بھی جو ہے وہ یہ پروگرام چل رہا ہے, پیمز میں چل رہا ہے اسلام آباد میں, اور جو گورنمنٹ آف پنجاب ہے اس میں جو ٹرشری کیئر سینٹرز ہیں وہاں پہ ریڈیو آنکولوجی ریڈیولوجی پیتھولوجی بریسٹ کینسر کے حوالے سے اور سرجری جو یہ ساری پیلیٹیو ٹریٹمنٹ ہے یہ ساری چیزیں اویلیبل ہیں. بس صرف پرابلم یہ آتا ہے کہ پیشنٹ جو ہے سٹیج 3 سٹیج 4 پہ آتا ہے جو کہ آلریڈی ایڈوانس ڈیزیز کے ساتھ ہوتا ہے, تو اگر اس کا وہ بچ بھی جائے تو اس کی وہ پوری میمیکمی جو ہوتی ہے وہ کر دی جاتی ہے, تو اس کے سائیکولوجیکل ایشوز بھی آتے ہیں. تو کوشش یہ کر رہی ہے گورنمنٹ جو ہے کہ اس کو پریونشن انیشیل سکریننگ پہ ہی اس کو قابو کر لیا جائے تاکہ زیادہ سے زیادہ زندگیاں بچائی جا سکیں.
بہت شکریہ ڈاکٹر فیصل صاحب, آپ نے ہمارے پروگرام کے لیے. اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کو سمیٹنے کا وقت ہوا. آج ہم نے بات کی دنیا بھر میں اور پاکستان میں بریسٹ کینسر کی وجوہات, تشخیص اور علاج کی صورتحال پر. ہمارے ساتھ شریک گفتگو تھے یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر اور SOSPK کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی لاہور کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیمہ لاہور سے. ہمارے ساتھ تھے جناح پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ اور سائبر نائف اینڈ آنکولوجی کے سربراہ اور ڈائریکٹر پروفیسر ڈاکٹر طارق محمود کراچی سے. ہمارے ساتھ تھیں ڈاکٹر پروفیسر طیبہ وسیم لاہور سے جو گائناکولوجسٹ ہیں اور انسٹیٹیوٹ آف میڈیکل سائنسز پنجاب لاہور سے وابستہ ہیں. اور ہمارے ساتھ تھے جارج ٹاؤن یونیورسٹی ہاسپٹل واشنگٹن DC کے ٹیکنیکل شعبے کے سربراہ ڈاکٹر پروفیسر عبدالرشید. ان سبھی مہمانوں کا شکریہ ادا کرتے ہوئے آج کی راؤنڈ ٹیبل سمیٹتے ہیں, اس امید کے ساتھ کہ ہمارا یہ پروگرام بہت سے لوگوں کو بہت سی آگاہی دے گا بریسٹ کینسر کے بارے میں, اس سے بچنے کے طریقوں کے بارے میں اور اس کے علاج کے لیے دستیاب سہولیات کے بارے میں. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی